नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 21 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वैशाख 31 र जेठ 31 गरेर दुई चरणमा स्थानीय चुनाव गर्ने सरकारको निर्णय। जेठ 31 गते दोस्रो चरणको चुनाव गर्ने निर्णय एमालेलाई अमान्य।
बैतडीमा मध्य पहाड़ी लोकमार्ग बनाउने काम एक वर्षदेखि ठप्प। शहर बसाउने भनिएको ठाउँमा जग्गाको अभाव।
जग्गाको जोमेट्रिक रूपमै बढेको हो कि भन्ने आवाज हामीलाई पनि भएकै छ। तरकारी फलफूल संकलन केन्द्रको लागि चाहिँ जग्गाको अभाव देखिया छ।
पाल्पा र बाजुरामा भएका दुर्घटनामा 7 जनाको ज्यान गयो। पाल्पामा ज्यान गुमाउनेमा एकै परिवारका 3 जना।
फ्रान्समा कड़ा सुरक्षाका बीच राष्ट्रपतीय चुनावका लागि मतदान चल्दै 11 जना उम्मेद्वार 5 जना बीच मुख्य प्रतिस्पर्धा।
र आईपीएल क्रिकेटमा किङ्स 11 पञ्जाबद्वारा गुजरात लायन्स पराजित।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल चुनावी चहल पहल।
सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर 3, 4 र 6 वैशाख 31 गते चुनाव हुनेछ। दोस्रो चरणमा भने जेठ 31 गते प्रदेश नम्बर 1, 2, 5 र 7 चुनाव हुने सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर 1, 2, 5 र 7 निम्ति जेठको अन्तिम साता जेठ 31 गते सम्पन्न गर्ने निर्णय गरिएको छ। खास गरेर 2 र 5 र जहाँ यी सिटहरू थप्नु पर्ने बारेमा माननीय मन्त्री कमल थापाको संयोजकतामा अजय शंकर नायक, शंकर भण्डारी, दीपक बोहरा सम्मिलित जुन एउटा समिति बनेको थियो र त्यो समितिमा को कार्यविधिलाई बढाइएको छ र त्यसमा अरू दललाई पनि सहभागी गराएर त्यो थप गर्ने निर्णय गरिएको छ।
तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप्ने र तराई मधेस छोएका प्रदेशमा 1 महिनापछि चुनाव गर्न लागि हो। यस्तै बैठकले मधेसी मोर्चासँग हिजो भएको सहमति अनुसार फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहेका कार्कीले जानकारी दिनुभयो।
खास गरेर संशोधन प्रस्ताव पास भइसकेपछि सीमांकन सम्बन्धी संघीय आयोग गठन गर्ने भन्ने नीतिगत निर्णय आज गरिएको छ। अर्को निर्णय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरूलाई आन्दोलनको कार्यक्रमहरू तुरन्तै रोकी निर्वाचनमा भाग लिन आह्वान गर्ने मन्त्री परिषदले निर्णय गरेको छ। त्यस्तै प्रतिपक्षी दललाई परिमार्जित संशोधन प्रस्तावलाई समर्थन गर्न र निर्वाचनमा सहभागी हुन आजको मन्त्री परिषदले आह्वान गरेको छ।
सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गर्नु अघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल समेत गरेको थियो। बिहान प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव तथा आयुक्तहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलसँग हिजो दुई चरणमा चुनाव गर्ने सहमति भएको जानकारी गराउनु भएको थियो।
यसैबीच नेकपा एमाले जेठ 31 गते र वैशाख 31 गते गरेर दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोस्रो चरणको चुनाव जेठ 15 गते अघि नै गर्नुपर्ने निष्कर्ष निकालेको छ। संविधान अनुसार जेठ 15 गते बजेट सार्वजनिक गर्नुपर्ने भएकाले बजेट अघि र बजेट पछि चुनाव हुन नसक्ने र निर्वाचन आचार संहिताले पनि यस्तो गर्न नदिने एमालेको निष्कर्ष छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले मोर्चासँग गरेको सहमति र संविधानको संशोधन प्रस्तावको मस्यौदा अहिलेसम्म हात नपरेको भन्दै त्यो मस्यौदा अध्ययन गरेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो। बैठकमा ओलीले संविधानमा चुनावलाई असजिलो गर्ने विषय छन् भने ती विषयलाई संशोधन गर्न सकिने तर चुनावसँग नजोडिएका संविधानका विषयलाई चुनाव अघि नै संशोधन गर्न नसकिने पनि बताएको सांसद रेवती रमण भण्डारीले जानकारी दिनुभयो। ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्ताका बारेमा पनि बैठकमा जानकारी गराउनु भएको थियो। मोर्चासँगको सहमतिबारे जानकारी गराउन बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले लिखित सहमति हेरेर मात्र समर्थन गर्न सक्ने नसक्ने निर्णय दिने बताउनुभयो।
संविधान नै भाँचकुच गर्न खोजिएको पाइयो भने त्यसमा हामीले रोकावट गर्नुपर्ने
हुन्छ। प्रधानमन्त्रीले भन्नुभयो नि हामीले त्यस्तो सहमति गर्यौँ भनेर,
त्यस्तो सविस्तार कुरा भएन। मैले भने अब मौखिक रूपमा सुनेर के हेर्ने तपाईँहरूको हेरौँ कागजपत्र। हामी चुनावको पक्षमा छौँ तर जेठ 15 गते बजेट जारी हुन्छ अनि हप्ता 15 दिनपछि चुनाव गर्ने, त्यो बिचको समय चाहिँ त्यो चुनाव प्रचारका लागि बजेटमा थुप्रै कुराहरू राख्ने प्रचारका कुरा अनि त्यही कुरा लिएर चाहिँ जाने जस्ता कुराहरू ती चाहिँ स्वीकार्य हुँदैन।
मधेसी मोर्चासँग तीन मुद्दे सहमति भएको र मोर्चा चुनावमा आउन लागेको भन्दै सहमतिमा समर्थन गरेर संविधान संशोधन प्रस्ताव पारित गर्न सहयोग गर्न पनि ओलीलाई प्रचण्डले आग्रह गर्नुभएको थियो।
दुई चरणमा चुनाव गर्ने सरकारको निर्णय सकारात्मक रहेको भन्दै मधेसी मोर्चा सहितको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। तीनकुने स्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले सरकार र मोर्चाबीच हिजो भएको सहमति र आजको मन्त्री परिषद बैठकको निर्णयपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो। संविधान संशोधन परिमार्जन सहित पारित नभएसम्म आन्दोलन स्थगित भएको र यो पारित भएपछि मात्र आन्दोलन फिर्ता लिने निर्णय भएको गठबन्धनको प्रमुख घटक समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै नेकपा माओवादी केन्द्रले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको चुनाव भएरहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्न समेत आग्रह गरेको छ। लामो कसरतपछि सरकार मोर्चा र प्रमुख दलबीच चुनावलाई नै केन्द्रमा राखेर सहमति हुनु सुखद रहेको प्रवक्ता पम्फा भूषालले बताउनुभयो। बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अक्षरश कार्यान्वयन गर्न दलका तर्फबाट आवश्यक पहल गरिने निर्णय पनि गरेको छ।
मुस्लिम समुदायका अगुवाहरूले भने दोस्रो चरणमा चुनाव गरिने भनेको जेठ 31 गते आफूहरूको पवित्र महिना रमजान पर्ने भएकाले मत दिनबाट वञ्चित हुने गुनासो गरेका छन्। नेपालगंजका मुस्लिम अगुवा मौलाना जिया उल मुस्तफा नुरानीले रमजानका समयमा मुस्लिम मतदातालाई मतदान गर्न जान समस्या हुने बताउनुभयो। यो वर्ष जेठ 12 गतेदेखि असार 10 गतेसम्म रमजान परेको छ। रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरू बिहान सूर्य उदयदेखि सूर्यास्त हुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन्। पत्रकार सकिल अहमद खाँले बिहान 5 बजे शुरू हुने रोजामा सहभागी मुस्लिम समुदायले पानी समेत नखाने हुँदा बोट हाल्नका लागि दिनभर चर्को गर्मीमा खटिन नसक्ने बताउनुभयो। देशभर मुस्लिम समुदायको जनसंख्या 3.7% छ। अधिकांश मुस्लिम मतदाता दोस्रो चरणमा चुनाव गरिने ठाउँमा नै छन्।
सरकारले जेठ 31 गति दोस्रो चरणको चुनाव गराउने निर्णय गरे पनि त्यति बेला मनसून शुरू हुने भएकाले मतदानमा पनि समस्या हुनेछ। नेपालमा जेठ अन्तिम हप्ता मनसून शुरू हुने गर्छ र पानी पर्न थाल्छ। तराई तथा पहाड़ी भेगका किसानहरू पनि खेतीपातीको काममा व्यस्त हुन्छन्। सरकारले मुस्लिम समुदायको रमजान तथा मनसून र किसानको खेतीपातीको समयलाई ख्यालै नगरी जेठ 31 गते चुनाव गर्ने घोषणा गरेको छ।
स्थानीय तहको चुनावका लागि रसुवामा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण गरिएको छ। शारीरिक रूपमा अपाङ्गता भएकाहरूको मताधिकार सुनिश्चित गर्न गोसाईकुण्ड गाउँपालिका पाँचमा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण गरिएको हो।
सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले श्रीमान श्रीमती सहित 11 जनाको नाम सिफारिश गरेको छ। एमाले नगरपालिकाको प्रमुख पदमा बिरुदा श्रेष्ठसँगै अरू 4 जना तथा उपप्रमुखमा श्रेष्ठकी श्रीमती कल्पना राई सहित अरू 3 जनाको नाम सिफारिश गरेको हो।
व्यवस्थापिका संसदको आजको बैठक स्थगित भएको छ। आजको बैठकमा संविधान संशोधनको विधेयक टेबल गर्ने तयारी गरिए पनि प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्ने भएकाले संसद बैठक बस्दै नबसी स्थगित गरिएको हो। बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दैसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
लोक सेवा आयोगद्वारा लिइने विभिन्न पदको लागि तयारी गराउने नेपालकै एकमात्र प्रतिष्ठित प्रतिष्ठान साइनिङ स्टारमा ढुक्कसँग तयारी गरौं।
प्रत्येक आइतबार नयाँ कक्षाको व्यवस्था छ। यहाँ अहेब, अनमी, अमिन, जेटीए, शिक्षक सेवा, अङ्ग्रेजी भाषा कक्षाहरू पनि सञ्चालन भइरहेका छन्।
सम्पर्क साइनिङ स्टार नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4743-0383,
98-5-11-57-075।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको सूचना।
देशका हिमाली तथा पहाड़ी जिल्लाका विपन्न मुसलमान छात्राहरू, तराई मधेस, चितवन र झापा जिल्लाका दलित एवं विपन्न मुसलमान छात्राहरू र मध्य तथा सुदूरपश्चिम पहाड़ी जिल्लाहरू, सुर्खेत, सल्यान, डडेलधुरा र दार्चुलाका दलित छात्र छात्राहरूलाई छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना।
परिषद कार्यालयको मिति 2073 माघ 25 गतेको गोर्खापत्र तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका प्रकाशित सूचना बमोजिम विभिन्न छात्रवृत्ति कार्यक्रममा अध्ययनको लागि तोकिएको केन्द्रहरूमा फारम भरि बुझाउने प्रशिक्षार्थीहरूको प्रवेश परीक्षा कार्यक्रम निम्न अनुसार कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन फारम भरेको स्थान र प्रवेश परीक्षा केन्द्र यस अनुसार तोकिएको छ। जिल्ला शिक्षा कार्यालय दार्चुलाको
महेन्द्र मावि, खलङ्गा, दार्चुला।
जिल्ला शिक्षा कार्यालय डडेलधुराको
महेन्द्र मावि, खलङ्गा, डडेलधुरा।
जिल्ला शिक्षा कार्यालय सुर्खेतको
अमरज्योति नमुना मावि, नेवारे, चनौटा, सुर्खेत।
जिल्ला शिक्षा कार्यालय सल्यानको
शिवजन मावि, श्रीनगर, शीतलपाटी, सल्यान।
जिल्ला शिक्षा कार्यालय झापाको
वीरेन्द्र मावि, चन्द्रगढी, झापा।
जिल्ला शिक्षा कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स, भरतपुर, चितवन।
सिटीभिटी मध्य क्षेत्र क्षेत्रीय कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स, भरतपुर, चितवन।
र सिटीभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको
प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुर।
प्रवेश परीक्षा मिति र समय 2074 साल वैशाख 16 गते शनिबार बिहान 8 बजे।
प्रवेश पत्र वितरण मिति 2074 साल वैशाख 14 गते बिहिबार बिहान 10 बजेदेखि 4 बजेसम्म आवेदन फारम बुझाएकै स्थानहरूबाट वितरण गरिनेछ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वैशाख 31 र जेठ 31 गते 31 गरेर दुई चरणमा स्थानीय चुनाव गर्ने सरकारको निर्णय, जेठ 31 गते दोस्रो चरणको चुनाव गर्ने निर्णय, एमालेलाई अमान्य लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग।
मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै।
पूर्वमा नेपाल भारत सिमाना पाँच थरको चियो भन्ज्याङबाट शुरू भएको मध्य पहाड़ी लोकमार्ग चौबिसवटा पहाड़ी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल भारत सीमा स्थित बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ। यो लोकमार्गले मध्य पहाड़का 24 जिल्ला र 225 बस्तीलाई सड़क सञ्जालमा जोड्दा 70 लाख भन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिन्छ। नेपाल भारत सिमानाको बैतडीको झुलाघाट अन्तिम केन्द्रबिन्दु रहेको बैतडी जिल्लामा मध्य पहाड़ी लोकमार्गको काम के भइरहेको छ त? बैतडीबाट सहकर्मी इन्द्र कुमारी खड्काको रिपोर्ट।
मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बैतडीमा त्रिपुरा सुन्दरीदेखि झुलाघाटसम्मको 14 किलोमिटर सड़क झण्डै एक वर्ष पहिले कालोपत्रे भएको छ। पहिले साँघुरो सड़क पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेकोमा अहिले कालोपत्रे भइसकेपछि निकै सजिलो भएको बताउनुहुन्छ जीप व्यवसायी गोपाल कुँवर।
सवारीलाई पनि दिक्कत थियो, सामान लग्ने आउने जानेलाई पनि अब टाइममा नपुगिने, 1.5-2 घण्टा रुक्ने, कहिले गाडी नै बाटोमा रोकिने, अहिले अब त्यो गाडी
लोकमार्गको अन्तिम बिन्दु झुलाघाटको अवस्था सोचे जस्तो सहज छैन। साघुरो सड़क पहाड़को टुप्पोमा छ, न त बस पार्क छ, न त फराकिलो ठाउँ नै। माथिबाट तल हेर्दा कालो महाकाली नदी देखिन्छ। लोकमार्ग अन्तर्गत सड़क कालोपत्रे गरेको भए पनि बजारलाई भने सड़कले छोएको छैन। झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष जय सिंह भाट।
सड़क चाहिँ त्यो भीरको टुप्पोमा छोडिदिया छ, त्यहाँ आउने जाने यात्रुहरूलाई चाहिँ समस्या छ है, नत्र उभिने ठाउँ छ, न बस पार्क गर्ने फर्किने ठाउँ पनि छैन। हामीले चाहिँ पटक पटक जिल्लामा सड़क विभागमा पटक पटक धाउँदा पनि अब सड़कले भन्छ यो मध्य पहाड़ीको हो, अनि मध्य पहाड़ीले भन्छ हामीले चाहिँ 200 मिटर फाल्तु पिच गरिदिया छौँ, त्यो भन्दा अगाडि हाम्रो पर्दैन भन्छ। एउटाले अर्कोलाई देखाउने, अर्काले अर्कोलाई देखाउने।
बजारलाई नछोए भए पनि सड़क पीच भएपछि निकै सहज भएको सिमानाका झुलाघाटका व्यापारी रघुवीर थापा बताउनुहुन्छ।
फाइदा त उसरी गाडीहरू आइरहेका छन्, सबैलाई सुविधा सामान लग्ने मान्छेलाई पनि अलि राम्रै हिसाबले फाइदा भइरहेका छ। पिच बाटोमा अब हिँड्नलाई बाटो मान्छेहरू धेरै अप्ठ्यारो हुन्थ्यो पहिले, हिलो हिलो सड़क भत्किने, अरू थियो व्यापारीलाई त फाइदा भयो भयो, आउने जाने पेसेन्जरहरू सबैले सुविधा हो नि।
यति ठूलो मध्य पहाड़ी लोकमार्गको अन्तिम केन्द्रबिन्दु भएकाले पनि 1 किलोमिटर सड़कले मड्कामा पारेको बताउनुहुन्छ शेरबहादुर श्रेष्ठ।
यत्रो ठूलो राजमार्ग बन्यो तर यहाँनिरबाट 1 किलोमिटर सर्काइदिए, पुरा झुलाघाटले उनीहरूको तलवा चाटेर पनि न कसै प्रशासनले न कसैले मतलब गर्ने, यो 1 किलोमिटरले यस्तो मार्या छ, यहाँ धेरै मार्ग गरिया छ 1 किलोमिटर।
त्रिपुरादेखि झुलाघाटसम्मको सड़क झण्डै एक वर्ष पहिले कालोपत्री गरिसकेपछि अहिले मध्य पहाड़ी लोकमार्गको सबै काम ठप्प छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बैतडीको पाटन पनि नयाँ 10 शहरभित्र पर्दछ। नयाँ शहर पाटनमा के काम भइरहेको छ त? पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राम ओड।
मध्यपाड़ी लोकमार्गदेखि मुख्य बजार छिन्ने सड़कमा चाहिँ एउटा नयाँ शहर हो भन्ने झल्किने किसिमको एउटा गेट निर्माण गर्ने भन्ने छ, त्यसको ठेकापट्टा भइसकेको छ। त्यस्तै वार्ड नम्बर 12 रहेको हिराकुरमा चाहिँ नगर उद्यान निर्माण गर्ने भन्ने छ, त्यो चाहिँ गतिविधिहरू सञ्चालित छन् त्यसमा भइसकेको छ। त्यस्तै चक्रपथ सड़क भनेर तपाईँको ट्र्याक ओपनिङको कामहरू भइसकेका छ, त्यहाँ तपाईँको कतिपय स्ट्रक्चरहरू रिटेनिङ वालहरू अथवा त्यो नालीहरू निर्माणहरू भइराखेको छ। त्यस्तै ल्यान्डफिल साइड जाने बाटो चाहिँ ट्र्याक ओपनिङको कामहरू भइराखेको छ, त्यहाँ हार्ड रक छ, समय लाग्न सक्छ होइन, निरन्तर रूपमा कार्यहरू अगाडि बढिराखेको छ।
लोकमार्गले गर्दा अहिले जग्गाको मूल्य ह्वात्तै बढेको छ। शहर निर्माणको काम शुरू भए पनि जग्गाको अभाव छ भन्नुहुन्छ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन बैतडीका प्रमुख प्रवीण शाह।
जग्गाको जोमेट्रिक रूपमै बढेको हो कि भन्ने आवाज हामीलाई पनि भएकै छ, अनि तरकारी फलफुल संकलन केन्द्रको लागि चाहिँ जग्गाको अभाव देखिया छ होइन।
सुदूरपश्चिमको बेलखेत, विनायक, मंगलसेन, साफेबगर, सिलगढ़ी, डडेलधुरा, पाटन, सतबाज, बैतडी हुँदै झुलाघाटसम्म पुग्ने सड़कमा अहिले अछाममा 4 प्याकेजमा काम शुरू भएको छ। बैतडीमा 14 किलोमिटर सम्मको सड़क कालोपत्रे भए पनि गुणस्तरीय नहुँदा भत्किन थालेको छ।
मध्यपहाड़ी लोकमार्ग अन्तर्गत बैतडीमा भइरहेको कामबारेको रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो बैतडीबाट सहकर्मी इन्द्र सरा खड्का। 1786 किलोमिटर लामो मध्यपहाड़ी लोकमार्गका बीचबीचमा 10 सुविधा सम्पन्न नयाँ शहर बनाउने सरकारको योजना छ। नयाँ शहर बनाउन भइरहेको कामका बारेमा खोला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दैको भोलिको श्रृंखलामा चर्चा गर्नेछौ, सुन्न नभुल्नुहोला।
पाल्पा र बाजुरामा भएका गाड़ी दुर्घटनामा 7 जनाको ज्यान गएको छ। सुनवालबाट पाल्पाको मरिकमा ढुङ्गा लिन छुटेको एक लु एक ख 9031 नम्बरको ट्रिपर तिनाउ गाउँपालिका भलायवासमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको हो। दुर्घटनामा पनि तिनाउका पूरण सारू, उहाँकी श्रीमती बालकुमारी, छोरा 5 वर्षीय हिमेश र सहचालक विमल कनौजी मगरको ज्यान गएको प्रहरीले जनाएको छ। बिहान पाल्पाकै पालुङ मैदानीमा जीप दुर्घटना हुँदा दानबहादुर गाहको ज्यान गएको थियो। यस्तै बाजुराको सदरमुकाम मारतडीबाट गौमूल गाउँपालिकाका लागि छुटेको श्री एक झ 639 नम्बरको जीप बढीमालिका नगरपालिकाको गडुवल पाखामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा परि गैमूल गाउँपालिका कि लाली रोकाया र रकेट रोकायाको ज्यान गएको हो।
सरकारले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवालाई भूकम्पपछिको पुननिर्माणमा खटाउने तयारी गरेको छ। भिसा प्रोसेसिङ गरेका युवालाई भिसा नआउन्जेलसम्मका लागि भत्किएका घर तथा अन्य भौतिक संरचना निर्माणको काममा खटाउने सरकारको योजना छ। भिसा प्रोसेसिङ गरेका युवाले काम गर्न चाहेमा सरकारले मासिक न्यूनतम 20,000 रूपियाँ दिने गरी छलफल भइरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। यसबारेमा वैदेशिक रोजगार व्यवसायी संघ र पुननिर्माण प्राधिकरणबीच सम्झौता हुन भने बाँकी नै छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242। कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1000-19।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सर्वोच्च अदालतले विद्युत भार कटौती मुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत प्राधिकरणका 3 जना संचालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको हो। मन्त्रालयको निर्णय विरूद्ध लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नु भएको थियो।
यातायात व्यवस्था कार्यालय कोशी अञ्चलमा भएको 56 करोड़ हिनामिनामा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली इटरी पुगेको छ। अनुसन्धान टोलीले 3 वर्षदेखि कार्यालयमा रहेका कार्यालय प्रमुख, राजस्व फाँटका कर्मचारी र लेखा अधिकृत घटनामा सहभागी भए नभएको बारेमा छानबिन गर्नेछ।
धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट लाग्ने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि स्वास्थ्यकर कोषबाट अनुदान माग गर्दै 273 गैर सरकारी अस्पताल तथा संस्थाले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले 4 श्रष्टालाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मान गर्ने भएको छ। आफ्नो 7 वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले नाट्य विधातर्फ नाटककार तथा रंगकर्मी अशेष मल्ल, संगीततर्फ संगीतकार नारायण भक्त श्रेष्ठ रायन, नृत्यतर्फ नृत्यकार एवं नृत्य निर्देशक राधेश्याम प्रधान र लोकगीततर्फ चन्द्रकला शाहलाई 1,00,000 रूपैयाँको पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो।
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज नेपालमा पनि मनाइएको छ। यो वर्ष साक्षरता र युवालाई जोड दिँदै यो दिवस मनाइएको हो। सन् 1995 संयुक्त राष्ट्र संघीय शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्को महासभाले अप्रिल 23 विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका रूपमा मनाउने घोषणा गरेपछि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
सर्लाहीमा यस वर्ष गहुँ उत्पादन 10% बढ़ेको छ। अनुकूल मौसम र मलको पर्याप्त आपूर्ति भएकाले यस वर्ष गहुँ उत्पादन बढ़ेको हो। सर्लाहीमा यस वर्ष 25,900 हेक्टर जग्गामा गहुँ खेती गरिएकोमा 64,000 मेट्रिक टन गहुँ उत्पादन भएको छ।
आजको मेरो पनि भन्नु छ मा दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयबारे आएका प्रतिक्रिया लिएका छौं।
संखुवा सभाका विष्णु भण्डारीले भनाई रेकर्ड गराउनु भएको छ हाम्रो आईभीआरमा।
उपयुक्त समय थियो वैशाख 31 गते, किन सार्नु पर्यो चुनाव जेठ 31 गते? दिनदिनै वर्षा सुरु हुन्छ, कृषि प्रधान देश नेपाल, मानु खाई मुरी उब्जाउने दिन हो असार, कसले बिहोर्छ किसानहरूको त्यस दिनको क्षति? काम नगरे मुखमार नलाग्ने किसान छन् कति? के हुन्छ वैशाख 31 चुनाव गर्दा मधेसी मोर्चालाई? यो त माछो भ्यागुठो बनाउने खेल हो नेपाल सरकारलाई।
फेसबुकमा दुर्गा अर्यालले पनि बर्खा सुरु भइसक्ने भएकाले जेठ 31 गते दोस्रो चरणको चुनाव गर्ने कुरा ठिक लागेन भन्दै थप्नु भएको छ। फेरि सत्ता परिवर्तनको कुरा पनि आयो, यसले त चुनावमा असर गर्छ। यदि सरकार र मधेसी मोर्चा दुवैले चुनाव चाहेको हो भने जेठ 10 गते भित्र चुनाव गर्दा हुन्न र?
तर सुदीप बस्यालको विचार फरक छ। उहाँले लेख्नु भएको छ, राजनीतिक शक्ति बीचमा सहमति बन्छ भने चुनाव जति चरणमा पनि गर्न सकिन्छ। प्रश्न चरणको होइन नियतको हो। सरकारको काम जति आन्दोलनरत दलका माग रचनात्मक सम्बोधन हो त्यति नै संशोधन विधेयकमाथि फरक मत राखिरहेका प्रमुख प्रतिपक्षी दल लगायतका प्रतिपक्षी दललाई विश्वासमा लिनु पनि हो। एउटा समूहलाई सड़कबाट संवाद मार्फत सहमतिमा ल्याउँदै गर्दा अर्को समूह सड़कमा जानुपर्ने स्थिति नआओस्।
अनि सरकार र मधेसी मोर्चाबीच भएका सहमति बारे ऋषिराम खनाल ट्वीटमा भन्नुहुन्छ, खै यो प्रजातन्त्र हो कि तानाशाही व्यवस्था? बालुवाटारमा जम्मा भयो, भएका जति सबै निकायका दस्तावेज संशोधन गरे पनि हुने अनि खारेज गरे पनि मिल्ने।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। फ्रान्समा कड़ा सुरक्षाका बीच राष्ट्रपतीय चुनावका लागि मतदान भइरहेको छ। राष्ट्रपतीय चुनावमा 11 उत्रिए पनि 5 बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। विदेशमा रहेका झण्डै 10,00,000 फ्रेन्च नागरिकले हिजै आफ्नो मताधिकार प्रयोग गरेका बीबीसीले जनाएको छ। पहिलो चरणको चुनावमा कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत नल्याएमा दोस्रो चरणमा फेरि चुनाव हुनेछ। चुनावका लागि 50,000 प्रहरी र 7,000 सैनिक तैनात गरिएको छ। गएको बिहिबार भएको आक्रमणमा 1 प्रहरीको ज्यान गएपछि सुरक्षा व्यवस्था कड़ा पारिएको हो।
नेपाल दर्पणमा अब केही खेल खबर। आईपीएल क्रिकेटमा गुजरात लायन्ससँगको खेल किङ्स इलेभेन पञ्जाबले 26 रनले जितेको छ। 189 रनको लक्ष्य पछि आएको गुजरातले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 162 रन मात्र बनाउन सक्यो। उसका लागि दिनेश कार्तिकले 58 तथा सुरेश रैनाले 32 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। उसका लागि हसीम अमलाले सर्वाधिक 65 रन बनाए भने अक्षर पटेलले 34, ग्लेन म्याक्सवेलले 31 तथा साउन मार्सले 30 रन बनाए। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर बीचको खेल भने पानीका कारण शुरू हुन सकेको छैन। खेलको अपडेटका लागि खेल शुरू भइसकेपछि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
र एफए कपको सेमी फाइनलमा अहिले आर्सेनल र म्यान्चेस्टर सिटी बीचको खेल भइरहेको छ। खेलको पहिलो हाफ चलिरहँदा कुनै पनि टीमबाट गोल भएको छैन। अहिलेको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्ने हुनेछ। यस्तै इंग्लिश प्रिमियर लीग फुटबलमा अहिले म्यान्चेस्टर युनाइटेड र बर्नली बीच खेल भइरहेको छ। दोस्रो हाफ चलिरहँदा म्यान्चेस्टर युनाइटेड 2-0 अघि छ। लिभरपुल र क्रिस्टल प्यालेस बीचको खेल 9:15 शुरू हुनेछ। यस्तै स्पेनिस ला लिगामा दुई प्रतिद्वन्दी रियल म्याड्रिड र बार्सिलोना बीचको खेल आज राति 12:30 शुरू हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वैशाख 31 र जेठ 31 गते दुई चरणमा स्थानीय चुनाव गर्ने सरकारको निर्णय। जेठ 31 गते दोस्रो चरणको चुनाव गर्ने निर्णय एमालेलाई अमान्य।
बैतडीमा मध्य पहाड़ी लोकमार्ग बनाउने काम एक वर्षदेखि ठप्प। शहर बसाउने भनिएको ठाउँमा जग्गाको अभाव।
पाल्पा र बाजुरामा भएका दुर्घटनामा 7 जनाको ज्यान गयो। पाल्पामा ज्यान गुमाउनेमा एकै परिवारका 3 जना।
फ्रान्समा कड़ा सुरक्षाका बीच राष्ट्रपतीय चुनावका लागि मतदान चल्दै 11 जना उम्मेद्वार, 5 जना बीच मुख्य प्रतिस्पर्धा।
र आईपीएल क्रिकेटमा किङ्स इलेभेन पञ्जाबद्वारा गुजरात लायन्स पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौं। नमस्कार।